होने के लिए लकार के लफ्ज है, तो उसने साकी के लफ्ज के उस माल को कर दिया के माल को पाक लकार को लकार से माल आमदनी है वो पाक नहीं है और पाक और नापाक का जो फर्क है वो दीनी लिहाज से बहुत खतरनाक है। दुनियावी लिहाज से तो आदमी को वो खतरनाक नहीं मालूम होता, आदमी नाजायज आमदनी करता है और समझता है कि ठीक है, इसमें कोई खराबी तो है नहीं, लेकिन दीनी लिहाज से उसके जो नतायज हैं बहुत संगीन होते हैं। तो अल्लाह ताला ने कुरान मजीद में सारे इंसानों को मुखातब किया है और अकसाम हैं इंसानों की, खासतौर पर इस्लाम के जिन अकसाम को सबका पड़ा था उसमें एक तो मुखालिफीन थे, दूसरे अहले किताब थे, तीसरे मुनाफिकीन थे, कि वो मुसलमान हो गए थे, जाहिर है मुसलमान थे लेकिन अंदर से वो इस्लाम को इस्लाम से उनको कट थी, अदावत थी, तो मौके की तरह से उसको नुकसान पहुँचाएं इस्लाम को और खुद मुसलमान के होते थे जो उनको करना चाहिए वो करते थे, जाहिर करते थे, नमाजी पढ़ते थे, आते थे, मिलते थे, लेकिन उसमें उनका वो तबीयत पर जबर करके करते थे, अंदर से उनको उनको मुखातब किया है कुरान मजीद ने। इसी तरह कुरान मजीद ने खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम को मुखातब किया है, इसलिए कि आपको जिस दौर से गुजरना पड़ा वह सख्त दौर था और अल्लाह ताला ने नबियों के किस्से बयान करके जैसे कि आपने गुज़श्ता ये सूरह की तशरीह में देखा, ये बताया कि अल्लाह के नबियों को इन रास्तों से इन तकलीफों से परेशानियों से बराबर गुजरना हुआ है और नबी के मुतालिक मतलब ये है रसूल, ख़ास तौर पर रसूल के माने हैं जिसको भेजा गया हो पैगाम रसा, जो अल्लाह का पैगाम लेकर इंसानों को उसने पहुँचाया हो वो रसूल है, और नबी कहते हैं जो आइंदा की खबर सुनाए, नबी नबा से है, नबी से मुराद ये जो आगे की खबर सुनाए यानी आखिरत की बात बताए क्या होने वाला है आखिरत में और मरने के बाद क्या होगा, तो वो दावती काम है, नबी का काम दावती काम है और रसूल का काम अहकाम और अल्लाह ताला की अल्लाह ताला की बातों को पहुँचाना और पर अमल कराने के लिए ताकीद करना है, तो रसूल का दर्जा बड़ा है नबी के दर्जे से। और हकीकत में इंसान चूँकि ज़मीन से बना है, मिट्टी से बना है, इसलिए मिट्टी के अंदर जो खसूसियात हैं वो सब इंसानों में भी उपाई जाती हैं, वो खसूसियात आई हैं और नरमी गर्मी और उजलत पसंदी और शौक और नापसंदगी नफरत और गुस्सा और बर्दाश्त, कितने उसके मिजाजी लिहाज से इतनी किस्में हैं कि शुमार करना मुश्किल हो जाएगा, जो इंसानों में अल्लाह ने रखी हैं और वो मिट्टी से, वो मिट्टी के अंदर भी जो अकसाम हैं कि उसमें पत्थर भी है, लोहा भी है, उसमें रंगा भी है, उसमें पेट्रोल भी है, उसमें चांदी और सोना भी है, और उसमें सख्त चीज़ें भी हैं, नरम चीज़ें भी हैं और मुफीद चीज़ें भी हैं, मुजिर चीज़ें भी हैं, सारी दवाएं ज़मीनी से निकली हुई चीज़ों से बनती हैं, तो ज़मीन के अंदर बेशुमार खुशियात और वो खुशियात इंसान के अंदर भी आई है और बनाया है। बाद ही दिन मिला राम जी का पड़ा था वही जिसने सुन लिया चंद आयतें सुन ली और वही दिल पर चोट लगती थी उसकी। इसलिए कि जैसे किसी प्याले में आप कोई चीज़ रखना चाहते हैं वो चीज़ बिल्कुल उसी साइज की है तो रखिए फट से वो मिला के भर जाएगी भर देगी उसको, और अगर कुछ फर्क है तो फर्क होगा। तो अल्लाह ताला जो फरमाता है तो वो इंसानी नफ्सियात ऐसी जगह फिक्स हो जाती है जिसे इंसानी बुझाई नहीं होती उसको वो पकड़ लिया जाए हाथ पकड़ लिया जाए और वो इसीलिए प्रधानमंत्री की असर पड़ा कि चारों ग्राम की तकरीबन मिर्च तादाद होगी कि जो प्रधानमंत्री सुनकर उठा चंद आय से सुनी हो और मिर्च तादाद होगी जिसे अभियान की सीरत से देखकर उठाती है आपकी शुरू से और आपकी मुलाकात से मुसलमान। और बात क्या थी, अल्लाह ताला ने हुज़ूर सल्लम को ऐसा बना दिया था कि वो ऐसे कामिल इंसान थे कि आप में सारी खसूसियात थी जो इंसानी खसूसियात होती थी, और इसलिए आपका किसी से बात करना किसी से कुछ कहना किसी के साथ तक नहीं पैदा होती, उम्र के साथ वो चीज़ें होती हैं और 40 साल में इंसान बिल्कुल अपनी खसूसियात से अपनी खसूसियात से पैदा हो सकती है सारी हो जाता मुकम्मल हो जाता है अपनी खुदरत में, लेकिन उसमें ताकत और कमजोरी का फ़र्क होता है, खसूसियात में भी फ़र्क होता है और खुद इंसान के मिजाज में के तो किसी में हिल ज़्यादा है किसी में गजब ज़्यादा है किसी में उजल पसंदी है किसी में ठहराव है किसी में गौर फिक्र है किसी में जज्बाती कैफियत ज़्यादा है, तो वही कैफियत जो सब इंसानों में होती हैं उनमें कमी हो जाती होती है, इनके बाद में कमी उनसे बाद हो जाती है उनके बाद में कमी इनके बाद हो जाती है। इस तरीके से हर इंसान दूसरे इंसान से मुख्तलिफ हो जाता है, हर इंसान दूसरे इंसान से मुख्तलिफ हो जाता है। अब एक मजमा है, मजमे से आप बात जब कर रहे हैं तो उस मजमे मुख्तलिफ इंसान है, हर इंसान की अपनी अपनी खसूसियात में फ़र्क है उसी का। अब आप अगर पूरे मजमे की किस नौयत को सामने रख कर बात करेंगे और उसके हक को अदा कर लेंगे तो बात आपकी फौरन दिल में उतर जाएगी, कम से कम अक्सरियत के दिल में तो उतर जाएगी, अगर सब के दिल में नहीं उतरती अक्सर। तो इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जो की जो सोहबत थी उसमें वही तासीर पाई जाती थी कि देखने वाला समझता था जैसे जो उसने सोचा है वही बात है, जो सोच सकता है वही बात है, जहाँ तक वो जा सकता है वो यही बात है, यानी बिल्कुल उस मुताबिक। और आदमी का ये मिजाज अल्लाह ने फसल बनाई है कि जो बात उसके बिल्कुल उसके मुताबिक हो उसके फहम के और उसके जज्बात के वो उसको कबूल कर लेता है, फ़ौरन कबूल कर लेता है। इसी जैसे हमने कहा कि प्याले में जितनी जगह वैसी चीज़ रखिएगा फ़ौरन फिट हो जाएगी, तो बाहर जाके फिट हो जाती है। और अल्लाह ताला ने जो जबान हमको दी है इसको गौर न किया जाए तो आदमी को इसकी अहमियत नहीं मालूम होती, लेकिन ज़बान को अल्लाह ताला ने अजीब गरीब चीज़ बनाया, लफ्ज़ जो है वो आदमी की तरह है, आदमी की तरह है, जैसे आदमी आदमी में फ़र्क होता है इस तरह लफ्ज़ लफ्ज़ में फ़र्क होता है, और लफ्ज़ के अंदर वो सारी कैफियात पाई जाती हैं जो इंसान के अंदर पाई जाती है। اس لیے اگر صحیح لفظ استعمال ہو جائے جو مطابق ہے اس کے جس سے خطاب کر رہے ہیں تو جا کے فٹ ہو جاتا ہے, تو ٹھوکر مارتا ہے اور انسان اس کے سامنے بلبلا جاتا ہے, یعنی پھر اس سے کچھ بنتا نہیں, ایک لفظ سارا بھی اثر ڈالتا ہے. جو جا کے فٹ ہو جائے وہ لفظ, اور فٹ کیسے ہوتا ہے, لفظ کے اندر بھی وہ خصوصیات اور صفات پائی جاتی ہیں جیسے انسان کے اثرت سے. اور کیوں پائی جاتی ہیں؟ اس لیے کہ لفظ جب استعمال ہونے لگتا ہے تو جن لوگوں کو وہ لفظ پسند آیا یا آسان معلوم ہوا وہ اس کو استعمال کرنے لگے, تو ان کے استعمال کرنے سے اس لفظ کے اندر ان کی خوشی چلے, ان کے استعمال کی وجہ سے لفظ کے اندر, جب ایک آدمی کرنے سے نہیں, جب کسی لفظ کو مقبولیت حاصل ہو گئی اور سب اسے استعمال کرنے لگے, اب اس لفظ میں وہ خصوصیت آ جائے گی جو ان سب میں مشترک خصوصیت. تو اب وہ اگر صحیح طور صحیح جگہ پہ استعمال ہو جائے گا تو بہت اثر کرے گا. اس کے واقعات ہیں کہ ایک لفظ ہے اس بے چین کیے ہوئے سارے لوگوں کو, اور دوسرا آتا ہے تو اس لفظ کو بدل کر اور اس کو نئے ڈھنگ سے کہہ دیتا ہے, بالکل کیفیت بدل جاتی ہے انسان. تو اور لفظ جو ہے وہ اس خصوصیت کے ساتھ, ایک مزید خصوصیت الفاظ کی یہ ہے کہ ماحول اور جو حالات ہیں ان میں بھی اس کا اثر مختلف ہوتا ہے. جیسا ماحول ہوا اسی کے اعتبار سے اس کا اثر پڑے گا. ماحول مطلب ابھی دیکھیے کہ ایک خوش کرنے والا لفظ ہے مثلاً, لیکن آپ غمی کے موقع پر اس لفظ کو استعمال کریں گے, چاہے وہ معنی کے طور صحیح ہو بالکل, لیکن اس کا برا اثر لیا جائے گا. ہنستے ہوئے آپ کہیں کہیے کیسے مزاج ہیں, بس آدمی کو بدل گیا کہ یہ ہمارا مذاق اڑا رہے ہیں, ہم تو اس وقت پریشان ہیں اور ان کو تفریح ہو گئی. حالانکہ اس نے کیا کہا, وہی لفظ بولا جو دوسرے موقع بول سکتا ہے. خوشی کا موقع ہو تو کہیے کیسے مزاج ہیں, تو بالکل متعلق ہو جائے گا. تو اللہ تعالیٰ نے یہ زبان جو ہم کو دی ہے یہ صرف بات کو ادا کرنے کے لیے نہیں ہے, یہ اپنے جذبات احساسات اور فکر اور گرم و سرد ان سب چیزوں کو بھی ادا کرتی ہے. اب اس کے بعد آپ سوچئے کہ اللہ تعالیٰ جو زبان کو استعمال کر رہا ہے تو کیا اس میں طاقت ہوگی؟ تو قرآن میں ان کا مسئلہ ایسا نہیں ہے کہ وہ احکام کی کتاب ہے, احکام کی جو کتاب ہے احکام کا جو مضمون ہوتا ہے وہ قانونی ہوتا ہے, اس میں قانونی الفاظ ہوتے ہیں, متعین معنی ہوتے ہیں, ان معنوں میں اون چیز نہیں ہوتی. اور یہ لیکن جس کو ادب سے تعبیر کرتے ہیں یا بیان کے لفظ سے اس کو ادا کرتے ہیں یا اس کو بلاغت کرتے ہیں, ان کے لیے الفاظ سے الفاظ کے استعمال کی بات کہی جاتی ہے. بلاغت ہے اور ادب ہے, بیان ہے, یہ اس طرح کے الفاظ, اس سے اس کی خصوصیت بتائی جاتی ہے کہ اس میں خصوصیت ہے. تو قرآن مجید کو اللہ تعالیٰ نے کتاب ہدایت بنایا ہے, اور ایسا بنایا ہے کہ ہر دور میں ہر زمانے میں ہر طرح کے حالات میں وہی طاقت رکھتا ہے. حالات بدل جانے سے اس کا اثر نہیں پڑے گا. جیسا بھائی ہم نے بتایا آپ کو کہ حالات جیسے ہیں, اگر اس کے مطابق آپ بات نہ کہیں گے تو برا اثر پڑے گا. لیکن قرآن مجید نے ایسا اس میں اسلوب انداز ہے کہ ہر زمانے میں وہ اپنا وہی کام کرے گا جو اس نے شروع میں کیا تھا. لیکن کس کو کرے گا؟ جانوروں پہ جیسے اثر نہیں پڑتا, آپ کے الفاظ آپ جانور کو مخاطب دیجیے, سمجھائیے جانور کو کہ سمجھے گا وہ. تو انسان جب جانور بن جائے تو قرآن مجید بھی اس کا اثر نہیں کرے گا, یعنی اس کو قبول کرنے کی صلاحیت بھی تو ہو. اس لیے اللہ کا فرماتا ہوں کلنام علم ادر, یہ جانوروں کی طرح ہیں, जो कुरान मजीद को नहीं समझ रहे हैं, उसके असर नहीं ले रहे हैं, बात कही जा रही है बिल्कुल आयन हकीकत के मुताबिक और जरूरत के मुताबिक और नहीं समझ रहे, तो क्या हुआ? हम पहले नाम बल हूँ अबल के जानवर हैं, उस जानवर जैसे जानवर के सामने आप तकरीर कीजिए, क्या होगा? तो कोई असर पड़ेगा तकरीर का? तो हमें सही बात कही कि जब कुरान मजीद ऐसी किताब कि जो फौरन दिल को दस्तक देती है और दिमाग को हिला के रख देती है, उसकी उसकी बातें और उसकी जबान, उसका असर नहीं पड़ रहा है, इसमें कुरान मजीद की कोई कमी की बात नहीं है। तो सुनने वाला जानवर है, अब क्या किया जाए? वो जानवर है तो नहीं, वो उसको नहीं सुना से जैसे अभी आपने पढ़ा, अब वो जो उसकी ताकत और तासीर देखी उन्होंने, कितने आदमी हैं जो कुरान भी सुन के मुसलमान हो गए, कितने आदमी हैं जो कुरान भी सुन के लड़स गए और खुद कोशिश कर रहे हैं कि न सुने हम, बस ये वाकयात देख रहे हैं, ये असरात देख रहे हैं, कहीं ये तो जादू है, ये जादू लेके आए, अब सबको पट्टी पढ़ा रहे हैं कि भाई इसको न सुनना, ये जादू है। इससे अब बैठ के मशवरा कर रहे थे कि इसको हम क्या लोगों को किस तरह समझाएं ताकि कुरान मजीद सुनना सुने लोग। उन्होंने कहा कि हम ये कहें कि इनसे न मिलना, इसी की मजनून है। भाई ये कह नहीं सकते, इनको हम कैसे मजनून कहेंगे? बचपन ऐसे सख्त तक हम देख रहे हैं, इंतजार समझदार और मामला फाम और जकी नहीं है कोई, हम कैसे कहें इनको मजनून कह दें? कोई मानेगा इसको? उनके फिर उनका इनको काहिन कह दें, कहानत इन कहानत काहिन लोग जो होते थे वो वहीं से शयातीन वगैरह से पूछ कर आसमान की बातें, जो फिजा में अल्लाह ताला के जो इरादे और जो अहकाम, ये तकवीनी तौर पर जो अहकाम होते हैं तो अल्लाह ताला फैसला फरमा कर और उसको आसमानों में उसका इजहार फरमा देता है। तो आसमानों पर जो लोग होते हैं फरिश्ते, उनको मालूम हो जाता है, उनके चलते में बात आ जाती है पहले से। ये शयातीन ये करते थे और जिन्ना कि ये इनको आने जाने में अल्लाह ने ताकत दी, फौरन पहुँच जाते हैं जहाँ चाहें, तो वो जाकर फरिश्तों के चर्चे को सुन लेते थे, आकर अपने इन लोगों को जो मुंतखब उनके होते जो काहिन कहलाते थे, वो उनका रब्त हो जाता था वही बुरे मकसद से, उनको बता देते थे। तो काहिन लोग गैब की बातें बताना नौजवानों की तरह बातें बताते, और वो ऐसे अल्फाज इस्तेमाल करते थे कि जो जो माने हों, यानी उसके कई माने निकल सकते हों। नहीं जाओ, नहीं जाओ, अब इसमें नहीं को आप काहे में शुमार करेंगे? जाओ पर नहीं का इतलाक है या मसबक की चीज़ पर उसका इतलाक है? नहीं जाओ, और कह आपने कहा था कि नहीं जाओ, यानी मना किया था, कहीं मना तो नहीं किया था, उन्होंने कहा था जाओ, नहीं उसको कहा। तो इस तरह के हरकत वो करते थे काहिन लोग, तो कहने लगे इनको कहा जाए काहिन है, इसलिए ऐसा कलाम इस्तेमाल करते हैं कि जिसके माने कहीं निकल सकते हैं। उनका ये तो समझदार थे लोग, उनका हम ये भी नहीं कह सकते काहिन, काहिन हम काहिनों का कलाम जानते हैं, काहिन किस तरह बोलते हैं, किस तरह जुमले बनाते हैं, इसका कोई ताल्लुक नहीं उससे। हम ये बात कहेंगे तो लोग कहेंगे झूठ बोलते हो तुम, तो क्या कहा जाए? तो कुछ उनका कहना था शायर है, तो ये भी नहीं कह सकते। शायरी को हम जानते हैं किस तरह होती है, मिसरे होते हैं उसमें, काफिये होते हैं, ये तो कुरानवीज में न मिसरे हैं न काफिये हैं, यानी है ताकत वही जो काफिये की और मिसरे की है, लेकिन मिसरा नहीं है, यानी वो नौ नहीं है लेकिन वो असर वही है जो काफिये और मिसरे का जो असर पड़ता है, असर तो उससे ज़्यादा पड़ रहा है, लेकिन मिसरा नहीं है, काफिया नहीं, उनके ये नहीं कह सकते कि शायर है। शायरी को हम जानते हैं, वो हवाएँ चलती है कि शायरी इस तरह की नहीं होती, फिर क्या कहें? कैसे बचाएं लोगों को इनसे, इनके اثر سے، ان کے کلام کے اثر سے، کہ یہ کہیں بھائی ایسے ایسے ایسی باتیں کہتے ہیں جس سے میری میں جدائی ہو جاتی. ظاہر ہے کہ ایک مسلمان ہو گیا تو جدائی ہو گئی، دوسرا کافر ہے، شوہر مسلمان ہو گیا بیوی کافر ہے تو جدائی ہو جائے گی. یہ کہ تو قرآن مجید کے سامنے یہ لوگ حیران تھے. یہ تو اس وقت کے واقعے کی بات ہے، لیکن بات یہ ہے کہ قرآن مجید نے سب کو مخاطب کیا ہے، کافروں کو بھی مخاطب کیا ہے، مسلمانوں کو بھی مخاطب کیا ہے، علماء کو بھی مخاطب کیا ہے، اور عوام کو بھی مخاطب کیا ہے، عورت کو بھی مخاطب کیا ہے، مرد کو بھی مخاطب کیا ہے، اور غم زدہ کو بھی مخاطب کیا ہے، اور خوشی و مسرت کی حالت میں رہنے والے کو بھی مخاطب کیا ہے. جو نوعیتیں ہیں سب نوعیتوں کی رعایت پائی جاتی. اس لیے قرآن مجید کو سن کر، اب اس میں بعض آیات ہیں ان میں بعض کی رعایت ہے، بعض آیات دوسروں کی رعایت ہے، مخاطب میں کئی نوع کے لوگ ہیں، تو ظاہر ہے کہ بعض آیات سے ایک نوع کی رعایت ہے، دوسری آیت سے دوسرے نوع کی رعایت ہے، تو تغیر پورا تغیر اس کو پایا جاتا ہے. یہ تھوڑی کہ ایک بات ایسی کہ سب کو درجات میں ہوں، کہ جو عالم ہے جو ظاہر ہے وہ عالم کی طرح بات کو سمجھ نہیں سکتا اور نہ وہ بات کرنا پڑے گا. تو قرآن مجید نے آیات کے فرق سے ہی بات ہے، اسی لیے آپ دیکھیں کتنا فرق ہے. آپ سورہ رحمان پڑھیے، سورہ مدثرات پڑھیے، کیا انداز ہے. سورہ مریم پڑھیے، کیا انداز ہے. آپ سورہ مومن پڑھیے، کیا انداز ہے. اور دسیوں آپ کو انداز ملیں گے، اور وہ انداز اپنی جگہ پر وہ انقلاب لانے والے. یہ مختلف انداز کیوں ہیں؟ مختلف مزاجوں کی رعایت ہے اس میں، مختلف طبقات کی رعایت ہے. اسی لیے آپ دیکھیں گے مکے میں جو صورتیں نازل ہوئیں ان کا اسلوب الگ ہے، اور مدینہ میں جو نازل ہوئی اسلوب الگ ہے. مدینہ میں جو نازل ہوئی تو زیادہ تر مسلمان مخاطب تھے، ایمان لانے والے جو قرآن مجید پر یقین رکھتے ہیں، حسن یقین رکھتے ہیں. مکے میں زیادہ تر وہ لوگ تھے جو مخالف تھے اور کافر تھے. تو جہاں ہر چیز کے مظاہر، اور جہاں احکام بیان کیے گئے وہاں وہ انداز دوسرا ہے. تو قرآن مجید اس طریقے سے پوری زندگی کی کتاب بن گئی، انسانی زندگی کو پوری طرح وہ کنٹرول کر لیتی. لیکن بات وہی ہے کہ سننے والا جانور نہ ہو. سننے والا جانور ہے تو پھر تو کچھ بھی ہوتا ہے. اور خود اللہ تعالیٰ فرماتا ہے کلنام بالکل ازل، بالکل ان سے ہی گرے ہوئے ہیں. جانور بھی کچھ نہ کچھ سمجھ لیتا ہے، اور یہ تو اتنا بھی سمجھنا نہیں چاہتے جتنا جانور سمجھتا ہے. کم سے کم جانور مخالفت نہیں کرے گا، یہ مخالفت بھی کر رہے ہیں. تو اور اللہ تعالیٰ نے قرآن مجید میں حضور صلی اللہ علیہ وسلم کی بھی رعایت کی ہے. آپ پر جو حالات گزر رہے تھے، آپ پر مکے میں جو حالات گزرے، مدینہ میں پھر جو حالات گزرے. مکے میں آپ کا صاف کا زیادہ تر کفار سے تھا، مشرکین سے تھا، اور مشرکین زیادہ تر اپنے اجزاء تھے. اب دونوں میں فرق ہوتا ہے، مخالف عزیز ہے، مخالف غیر ہے، دونوں میں فرق ہوگا، دونوں کے مخالفوں کا انداز الگ ہوگا. عزیز جو اگر مخالف ہے تو اس کے مخالف کا انداز الگ ہوگا، اس کے طریقے الگ ہوں گے، اور غیر اگر مخالف ہے تو اس کا انداز الگ ہوگا. تو مکے کے لوگ آپ کے عزیز بھی تھے، اور وہ مخالف بھی تھے. تو آپ کو ان سے جو پریشانی پیش آ رہی تھی، اور پریشانی کتنی غیر معمولی پریشانی، یہ تھی کہ آپ بہت مقبول تھے اپنے اجزاء میں، اپنی صفات کی وجہ سے، خصوصیات کی. اللہ نے ایسی خصوصیات آپ کو عطا فرمائی تھی، جس نے آپ کو پیدا کیا پھر تب آپ کی فطرت اللہ نے ایسی بنائی تھی جو مکمل انسانی فطرت تھی، इंसान के अंदर जो बेहतर से बेहतर खसूसियात हो सकती हैं वो आप में थी। दूसरों में तो कमाई बेश होता है ना, बात से बात खुशियाँ ज़्यादा होती हैं, बात कम होती हैं। मसलन गुस्से की खुशियत बढ़ी हुई है और नरमी की खुशियत घटी हुई है, या नरमी की खुशियत बढ़ी हुई है गुस्से की। आपके यहाँ हर चीज़ अपने पूरे मेयार के मुताबिक थी। अल्लाह ने आपको ऐसा बनाया था। अल्लाह ताला किसी को यूं ही नबी नहीं बना देता। अल्लाह ताला का इंतखाब होता है। इंसानों में बेहतर फितरत और सिफात वाले को अल्लाह ताला नबी बनाता है, और वो सिफात और वो फितरत अल्लाह ही की बनाई हुई होती है। अल्लाह को पहले से मालूम होता है कि फलां को नबी बनाना है, तो अल्लाह ताला उसके लिए ऐसे हालात मुकद्दर फरमाता है। देख, अल्लाह ताला जो कुछ करता है ये दुनियावी निज़ाम के जरिए से करता है। दुनियावी निज़ाम भी अल्लाह का बनाया हुआ है कि फलां चीज़ का ये असर पड़ेगा, फलां चीज़ का ये असर पड़ेगा, फलां, ये सब अल्लाह ही का मुकर्रर हुआ क्या निज़ाम है। और वो निज़ाम जो अल्लाह का बनाया हुआ है तो वो चलेगा, और अल्लाह ताला भी उसी को चलाता है। इसीलिए आप देखिए जो वाक़ियात पेश आते हैं वो ऐसा मालूम होता है फलां असबाब के बना, फलां सबब के, फलां सबब के असबाब अल्लाह ही के बनाए हुए हैं। दवा फ़ायदा करती है क्यों? इसलिए अल्लाह ने उसमें उस चीज़ में उसकी तासीर रखी है। तासीर न रखी होती तो वो चीज़ फ़ायदा न करती। तो आपको अल्लाह ताला ने जिन हालात से गुजारा, आपकी शख्सियत इंतहाई कामिल और इंसानी आला सिफात की शख्सियत थी। क्या सब देखते थे कि जो बेहतर से बेहतर खूबियाँ हो सकती हैं वो इस नौजवान में पाई जाती, और बचपन से उसको देख रहे हैं कि वो बेहतरीन लड़का है, बेहतरीन जवान है। यानी वो सबके सबका हमदर्द है और अच्छी बातों का इख्तियार करने वाला है, बुरी बातों से बचने वाला है, अमानतदार है, सच्चा है, जो बात कहेगा सब तारीफ करते थे और तारीफ के साथ आपका नाम लेते थे। 40 साल तक ये कैफियत रही, बिल्कुल सब बिल्कुल यकीन करते थे। अब आपने जो दावत दी इस्लाम की तो सब मुखालिफ हो गए, और ऐसे मुखालिफ हुआ है कि आपकी जान के दुश्मन हो गए। अब आप सोचिए कि आपके एहसासात पर क्या असर पड़ा होगा। हम कितने मकबूल थे, कितने पसंदीदा थे, इस दावत के काम, ये जिम्मेदारी जो हम पर डाली गई, इससे आज हमारी हालत ये हो गई कि हमें ज़िंदा रहना मुश्किल हो रहा है, होता है ना। अब उसका उससे जो तबीयत पर एक असर पड़ता है, सोच कर कि हम कैसे मज़े में थे, आराम में थे, और अब हमारा चलना फिरना मुश्किल हो रहा है, बात करना मुश्किल हो रहा है, और हर तरह के फिक्रे सुनने पड़ रहे हैं, जिल्लत बर्दाश्त करनी पड़ रही है। तो आदमी का एहसास होगा ना कि ये काम हम इतना सख्त काम से पूछ किया गया कि इससे हमारी हालत हो गई, क्या करें। और अल्लाह ताला उसी निज़ाम से कर रहा है, वरना अल्लाह ताला चाहता तो सबके सबकी मिजाज बदल जाते और सब आपको इसके बाद भी अच्छा समझते। अल्लाह ताला तो कर सकता है, लेकिन अल्लाह ताला उसी निज़ाम से चलाता है। चुनाचे आपको जंगें भी करनी पड़ी, तकलीफ़ें उठानी पड़ी, फतेह आसानी से थोड़ी मिलती थी। फतेह बड़ी कुर्बानियों के साथ मिली। अल्लाह ताला बगैर कुर्बानियों को फतेह दे सकता था, लेकिन अल्लाह ताला ने दुनिया का निज़ाम बनाया कि इसी निज़ाम से चलना होगा, और ये इसलिए कि इंसानों की आजमाई इसी में है। अगर खुद बखुद सब होता चला जाए आदमी को हर रास्ता दे, तो फिर उसका इम्तहान क्या हुआ, कैसे मालूम हुआ कि ये इंसान में इसने कुछ किया है। कुछ करना तो उसी वक्त है कि जब दुश्वारियाँ पेश आ रही हों, उन दुश्वारियों में आप क्या हल निकालते हैं, उस वक्त आपका अंदाज़ा होगा। अगर आपने सब दुश्वारी में अच्छा हल निकाला, कहीं बड़ा अकलमंद आदमी है, काबिल तारीफ है, और आप अगर गलत हल निकालेंगे ना समझ, तो आदमी का इम्तहान कैसे होगा कि मुश्किलात से गुजरेगा, जब भी तो होगा। अल्लाह ताला ने दुनिया बनाई है, इंसानों को पैदा किया है आजमाने के लिए, कि हालात मुख्तलिफ पेश आएंगे उसी से तुम्हारी आजमाइश होगी। साफ साफ कुरान मजीद में है कि हम तुमको मुसीबतों में डालते हैं, तुम्हारी खुशी और रंज और दोनों तरह के हालात से गुजारते हैं, ताकि तुमको आजमाएं कि तुम क्या साबित करते हो। तो अल्लाह ताला ऐसे मौक़ों पर आपको तस्कीन देता है। اور رہنمائی کرتا قرآن مجید کے ذریعے سے. وہ آیتیں نازل ہوئیں کہ جسے آپ کو تسکین دی گئی. آپ اس میں دیکھیے سورہ الضحیٰ میں دیکھیے, سورہ النساء میں دیکھیے, آپ کو تسکین دی گئی ہے کہ آپ اس سے بہت زیادہ پریشان نہ ہو جائیں. ضرور آپ کے دل کو تکلیف پہنچ رہی ہوگی, ضرور گویا کہ ضرور آپ کو اس سخت پریشانی سے گزرنا پڑ رہا ہے, لیکن یہ اس کا نتیجہ اچھا ہوگا, اس لیے آپ اس کو جیسے کل کے سبق میں دیکھا فصبر, آپ کہا کہ آپ برداشت کر لیجیے اور نماز سے آپ مدد لیجیے, یعنی آپ کو تسکین جو ہوگی تو نماز سے ہوگی. تو ایسا نسخہ اللہ تعالیٰ نے بتا دیا, سارے مسلمانوں کو نسخہ بتا دیا. آپ کو بتایا تو گویا کہ سارے مسلمانوں کو بتا دیا کہ تسکین نماز سے ہوگی اور صبر. اور حضرت یوسف علیہ السلام نے اپنے سارے ان حالات سے گزرنے کے بعد جب کامیابی کے بام عروج پر پہنچے تو انہوں نے یہ جملہ کہا تھا, اللہ تعالیٰ کی طرف سے کہا تھا, ومن یتقی یصبر فإن اللہ لا یضیع اجر المحسنین, جو تقوی اختیار کرے گا اور صبر کیا. تقوی کیا ہے؟ اور بتایا آپ کو کہ کانٹوں میں سے گزرنا ہے تو اپنے کو آپ بچا کے گزریے. اب آپ کی ذمہ داری ہے کہ آپ کانٹوں سے اپنے کو کس طرح بچائیں, اور آپ بے پرواہی لاپرواہی برتیں گے تو ضرور کانٹوں میں الجھیں گے. دیکھ بھال کے چلیے. تو اب ساری دنیا میں جو اس وقت جو گمراہیاں اور برائیاں, یعنی جیسے کسی تالاب میں کوئی گندا پانی آ رہا ہو, تالاب میں گندگی جگہ جگہ ہو, اس میں نہائے گا آدمی؟ اور اگر مجبور ہو گیا نہانے کے لیے تو دیکھے گا کس جگہ پانی صاف ہے, وہاں نہائیں گے تاکہ گندگی نہ لگے. یہی حال فضا کا ہے کہ کفر اور گناہ عام ہے. آپ اپنی جگہ سے نکلیے, آپ کو گناہوں کے ماحول سے گزرنا پڑے گا. اب آپ اپنے کیسے بچائیں ان گناہوں سے؟ پہلا گناہ تو نظر کا ہے, آپ کی نظر کا امتحان ہے. اپنی نظر کو بچائیں, کان کو بچائیں, جگہ جگہ گانے ہو رہے ہیں, کفریہ الفاظ بولے جا رہے ہیں اور ان کانوں سے سن رہے ہیں. اب اپنے کو آپ سنبھالیں کہ ان سے متاثر نہ ہوں, اور آپ کے نظر کے سامنے نام کرنے محرمات چیزیں ہیں, اپنی نظر کو بچائیں آپ. تو تقویٰ, اپنے کو بچانا, کانٹوں سے بچانا, یہ جو دینی وہ کانٹے ہیں, باطنی کانٹے ہیں, وہیں اٹیک ہوئی حضرت فن اللہ علیہ المحسنین, جو تقوی اختیار کرے گا یعنی احتیاط کی زندگی گزارے گا اور برداشت کرے گا جو مشکلات ہیں ان کو برداشت کرے گا, جس کو صبر کہتے ہیں. صبر کہتے ہیں اس بات کو کہ آدمی اس پر ویلا نہ کرے, پریشان نہ ہو جائے, بلکہ سوچے کہ جو کچھ ہوتا ہے اللہ کے کرنے سے ہوتا ہے, یہ بھی اللہ کے کرنے سے ہوا ہے, اللہ تعالیٰ اس میں خیر رکھ دے ہمارے لیے, خیر کی صورت ہو اس اللہ سے دعا کرے. تو اور جو اللہ کی چیز ہے تو اس پر اعتراض نہیں کر سکتے, اعتراض سوچنا بھی نہیں چاہیے کہ اللہ نے کیا ہے, ہم اس کی مخالفت نہیں کر سکتے, ہمیں تو ہم تابع ہیں, اللہ تعالیٰ جو چاہے معاملہ کرے, بس دعا ہم کر سکتے ہیں اللہ سے, عرض کر سکتے ہیں کہ اللہ تعالیٰ ہم کو برے نتیجے سے بچائے. تو آپ کو حکم ہوا کہ برداشت کیجئے, اور یہ کہ آپ بہت طبیعت پر بوجھ ہو تو نماز اس کا حل ہے. تو یہ سارے مومنوں کو یہ تلقین کر دی گئی کہ احتیاط کرو اور جو پریشانیاں ہیں ان کو برداشت کر لو, اور طبیعت پر بہت بوجھ ہو تو نماز کے ذریعے سے تم علاج کر لو. علاج یہ بتا دیا ہے, اور اللہ تعالیٰ نے تسکین بھی دے دی, اطمینان دے دیا کہ یہ جو ہو رہا ہے اس سے تم مایوس نہ ہو جاؤ, برداشت کرو احتیاط کرو، برداشت کرو اور اپنا علاج تم نماز سے کرو. تو مومنوں کو بھی اللہ نے ان کے جو ان کی پریشانیاں ہیں، ان کے جو مسائل ہیں، ان کا حل قرآن مجید نے بتایا ہے. کفار کو یہ مخاطب کیا ہے اور ان کو اس طرح مخاطب کیا ہے کہ اگر ان کے کھلے دماغ سے وہ اس کو سنیں گے تو وہ ماننے پہ مجبور ہو جائیں گے. اسی لیے آپ دیکھیں گے اس وقت بھی دنیا میں کثرت سے لوگ مسلمان ہو رہے ہیں قرآن مجید پڑھ کر. قرآن مجید پڑھتے ہیں اس نیت سے کہ سمجھ کر کہ کتاب جو ہے بڑی مضر ہے، مسلمانوں کو اس نے دہشت گردی میں مبتلا کر دیا ہے، دیکھیں کیا بات ہے. وہ کیا بات ہے وہ شکار ہو جاتے ہیں. دیکھو قرآن مجید سیدھا جا کے دل پہ چوٹ لگاتا ہے اور ہر ایک قسم رعایت اللہ نے رکھی ہے قرآن مجید میں. اور سننے میں اس میں جو حلاوت ہے وہ اپنی جگہ پر ہے کہ آدمی کو یوں بھی ظاہری طور پر اس پر اثر پہنچتا ہے. تو دو چیزیں، اچھا حضور صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے ایسی اچھی فطرت بنایا تھا، پھر وہی زمانہ شروع ہوئی 40 سال کی عمر سے، تو اب آپ کی باقاعدہ بر وقت آپ کی تربیت قرآن مجید کرنے لگا، یہ کام آپ یوں کیجئے، یہ کام یوں کیجئے اور ایسا ہے تو ایسا کیجئے. تو ظاہر ہے کہ آپ کی حیات طیبہ قرآن مجید کا بالکل چربا ہو گئی. جیسا رضی اللہ تعالیٰ نے کہا کہ پوچھا آپ متعلق تو ہے کہ آپ کی زندگی قرآن مجید ہے، آپ کو قرآن مجید مل جائے گا بالکل، جو قرآن مجید جو ہے اسی کے مطابق آپ کی زندگی ہے. اسی لیے حضور صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے نمونہ بنا دیا، ولکم فی رسول اللہ اسوۃ حسنہ، تمہارے لیے اللہ کے رسول نے اسوہ ہے. اور یہ قیامت تک کے لیے اللہ نے کہہ دیا، قیامت تک جو لوگ آئیں گے وہ حضور صلی اللہ علیہ وسلم کے حیات طیبہ کو دیکھ کر فیض حاصل کریں گے اور اپنی زندگی کو سنوار سکیں گے آپ کو دیکھ کر اور قرآن مجید پڑھ کر اپنی زندگی کو سنوار سکیں گے. اس لیے کہ یہ دونوں جو ہیں یہ بہترین حل ہیں انسانوں کی زندگیوں کا، ہر طرح کے مسائل کا. لہذا خلاصہ یہ ہے کہ قرآن مجید کو اس کی اس پہلو کو، اس کی اس افادیت کو سامنے رکھ کر قرآن مجید کو پڑھنا چاہیے اور اس سے فائدہ اٹھانا چاہیے.